आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, अनि तपाईहरूलाई आज पनि यस कार्यक्रममा हार्दिक स्वागत छ। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन योहन्ना 11 अध्याय 38 पददेखि लिएर 12 अध्यायको 1-12 पदसम्म देख्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले योहन्ना 11 अध्याय 1-37 वचन अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं बेथानीमा बस्ने मरियम र मार्थाको भाइ लाजरस बिरामी परेका थिए, जसलाई प्रभु अति नै धेरै माया गर्नुहुन्थ्यो। र अहिले यो खबर लाजरसको दिदीहरूले प्रभु येशूलाई पठाइदिए, किनकि प्रभु येशू त्यहाँबाट अर्को ठाउँमा जानुभएको थियो। यहुदीहरूले उहाँलाई मार्न खोजेकोले गर्दा अनि पछ अनुसार जब लाजरस बिरामी छन् भन्ने सुन्नुभयो, तब जुन ठाउँमा उहाँ बस्नुहुन्थ्यो त्यहाँ अरू 2 दिन रहनुभयो। उहाँ तत्कालै त्यहाँ जानु भएन। त्यसपछि उहाँ आफ्ना चेलाहरूलाई लिएर यहुदियातिर बिरामी भएको ठाउँमा आउनुभयो। जब येशू आउनुभयो तब तिनी मरिसकेको थियो र चिहानमा पनि राखेको 4 दिन भइसकेको थियो। र त्यस बेथानीमा जुन यरुसलेमदेखि 1 कोस टाढामा पर्दछ, यरुसलेमबाट थुप्रै यहुदीहरू लाजरसको दिदीहरूलाई सहानुभूति दिन आएका थिए। जब येशू आइरहनु भएको मार्थाले सुनी तब तिनी येशूलाई भेट्न गइन्, तर मरियम घरमै बसिरहिन्। त्यसपछि मार्थाले आफ्नो गुनासो येशूलाई पुखाउनुहुन्छ, यो भन्दै यदि तपाई यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन। तर येशूले तिनलाई मृत्युबाट पुनरुत्थानको सान्त्वना र निश्चयता दिनुहुन्छ, जुन आत्मिक र शारीरिक दुवैको पुनरुत्थान हो। मार्थाले खालि आखिरी दिनको वा पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउतने छ भन्ने कुरा मात्र विश्वास गरिन्। यो सत्य हो, तर उहाँले यसै बखत पनि मृत्युबाट बिउतै उठाउनुहुन्छ भन्ने कुरामा विश्वास गरेकी थिइनन्। त्यसकारण येशूले तिनलाई सान्त्वना दिनुहुन्छ कि उहाँले निश्चय नै पछिल्लो दिनमा पुनरुत्थानमा बिउतै उठाउनुहुनेछ, तर यसै समयमा पनि उहाँले मृत्युबाट उसलाई पुनः बिउतै उठाउनु सक्नुहुनेछ। 11:25-26 पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? अनि मार्था सुटुक्कै गइहालिन् र बहिनी मरियमलाई सुटुक्क बोलाइन्, गुरूज्यू आइपुग्नुभयो र तिमीलाई बोलाउँदै हुनुहुन्छ। जब मरियमले यो सुनिन् तब तिनी झट्टै उठेर उहाँ कहाँ गइन् र घरमा तिनीसित भएका र तिनलाई सहानुभूति दिने आएका यहुदीहरूले मरियमलाई झट्टै निस्कि गएको देखेर चिहानमा रुन गएको हो भनेर तिनको पछि लागे। अनि 32-37 पदमा हामी पढ्छौं, जब मरियम येशु हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तब येशु भन्दै तिनी उहाँको पाउमा परिन्, हे प्रभु, तपाईँ यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्ने थिएन। जब येशुले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहुदीहरू पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा ज्यादा व्याकुल हुनुभयो अनि अति दुखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूले तिनलाई कहाँ राखेको छौ? तिनीहरूले उहाँलाई भने, प्रभु, आएर हेर्नुहोस्। येशु रुनुभयो। यसकारण यहुदीहरूले भने, हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो। तर कुनैले भने, के अन्धका आँखा खोलिदिने तिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्ने थिएन र? अब हामी अगाडिका पदहरूमा देख्छौं येशु प्रभुले लाजरसलाई मृत्युबाट बिउताउनुहुन्छ। 11:38 पदमा भनिएको छ, तब येशु फेरि ज्यादै व्याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो, त्यसको मुख एउटा ढुङ्गाले ढाकेको थियो। येशूले भन्नुभयो, ढुङ्गो हटाओ। मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, हे प्रभु, यस बेलासम्म त त्यो गनाउन लागिसकेको होला, किनकि त्यो मरेको 4 दिन भइसक्यो। येशूले तिनलाई भन्नुभयो, के मैले तिमीलाई भनेको होइन, तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ। येशू प्रभुले लाजरसलाई बिउतन लाग्नु भएको मार्थाले देख्दा तिनको विश्वास डगमगायो। अब लाजरस मरिसकेको चार दिन भएको थियो भन्ने तपाईलाई थाहा छैन भनेर मार्थाले येशूलाई भनिन्। हामी तिनको विश्वास पटक पटक गडबड भएको देख्छौ। यहाँ तिनको विश्वासको कमी भएको कारणले येशूले मार्थालाई दयालु भावले बडो धैर्य साथ हप्काउनुभयो। येशूले तिनलाई र उहाँका चेलाहरूलाई पनि पत्रमा भन्नुभएको थियो कि तिनीहरूले परमेश्वरको महिमा देख्नेछन्। त्यसैकारण अब मुख्य बेला आएको हुँदा तिनको विश्वास नहराओस्। हामी हेरौं कि परमेश्वरको महिमा देख्नलाई मार्थालाई विश्वास चाहिएको थियो। विश्वास नगर्नेहरूले खालि मरेको मानिस मृत्युबाट ब्यौताउने आश्चर्य काम मात्र देख्ने थिए, तर विश्वास गर्नेहरू चाहिँले त्यो आश्चर्य कामको मतलब र उद्देश्य देख्न पाउने थिए, अर्थात तिनीहरूले परमेश्वरको महिमा देख्ने थिए। 41 र 42 पद, तिनीहरूले ढुङ्गा हटाए अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, हे पिता, म तपाईलाई धन्यवाद दिन्छु किनकि तपाईले मेरो बिन्ती सुन्नुभयो। म जान्दथे कि तपाईले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ ताकि तपाईले मलाई पठाउनु भएको हो भनी तिनीहरूले विश्वास गरून्। यो कुराको याद गरौं कि यो सम्पूर्ण घटना परमेश्वरको महिमाको लागि हो। परमेश्वरले सबैलाई सुन्ने गरी प्रार्थना गर्नुहुन्छ ताकि मानिसहरूले थाहा पाउन सकुन् प्रभु जे गर्न गइरहनु भएको छ त्यो परमेश्वरको इच्छा हो र जुनले गर्दा पिताले महिमा पाउनुहुनेछ। उहाँले उच्च आवाजमा आफ्नो प्रार्थना त्यहाँ उपस्थित हुनेहरूका फाइदाको लागि गर्नुभयो। 43 र 44 पदमा भनिएको छ, अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च स्वरले कराउनुभयो, लाजरस बाहिर निस्कियाओ। त्यो मृत्यु मानिस त्यसको हात खुट्टा पट्टीले बाँधेकै र अनुहार लुगाले बेरेकैमा बाहिर निस्कियो। येशूले तिनीहरूलाई भन्नुभयो, त्यसको बन्धन खोलिदेऊ र त्यसलाई जान देऊ। म यहाँ यसको उल्लेख गर्न चाहन्छु र मलाई लाग्छ कि येशू ख्रिष्टले थुप्रै संख्यामा मरेकाहरूलाई ब्युतै उठाउनुभयो। म सोच्दछु कि हजारौं बिरामीहरू चंगाई पाए, हजारौं अन्धहरूले आफ्ना दृष्टि पाए, तर सुसमाचारले खालि केही कम घटनाहरूको मात्र रेकर्ड गर्दछ। यो कुराको लाजरसको बारेमा याद राखौं, उसको पुरानो जीवनमा फेरि जीवन वापस ल्याइएको थियो। तिनी चिहानबाट अझै सम्पूर्ण कात्रोहरूसँगै बाहिर निस्किआए। जब हाम्रो प्रभु मृत्युबाट पूर्ण ब्युति उठ्नुभयो, उहाँले आफ्ना लासमा भेरिएका हरेक कात्रो त्यही छाडे र बाहिर निस्किआउनुभयो। मतलब उहाँको लासलाई बाँधेको कात्रोहरू बेगर नै आउनुभयो। किन त भन्दा उहाँ महिमित शरीरमा आउनुभयो। तिनीहरूले येशू चिहानबाट बाहिर निकाली ल्याउनको निम्ति चिहानको ढुङ्गा गुड्याउन आवश्यक परेको थिएन। यो आपसी आप गुडी गयो ताकि बाहिरका मानिसहरूले भित्र हेर्न सकुन् र यो देख्न सकुन् चिहान रित्तो छ। उहाँको महिमित शरीरको छाप लगाइएको चिहानलाई छोड्न सक्यो र यो उहाँको महिमित शरीर चेलाहरू रहेको भित्रबाट ढोका बन्द वा कुण्डी लगाएको कोठाभित्र पस्न सक्नुभयो। यसमा उद्धारको सुन्दर तस्विर छ। हामी आफ्ना पापहरू अपराधहरूमा मरेका थियौं, तर अहिले हामी येशू ख्रिष्टमा सजीव बनाइएका छौं। तर मित्र, हामी हरेक जनासँग अझै त्यो चिहानका कात्रोहरू छन् र हामी त्यसको र त्यसले बाँधेका छौं। पाउले भन्न सके रोमी 7:15-24 पदमा, किनभने गर्न मन लागेको काम म गर्दिन, तर जो म घृणा गर्छु त्यही म गर्छु। हाय, म कस्तो दुखी मानिस। मित्र, यो उद्धार नपाएको व्यक्तिले बोलिरहेको छैन, बरू यो एक विश्वासीले बोलिरहेको अभिव्यक्त हो। येशू ती चिहानबाट कात्रोहरूबाट हामी स्वतन्त्र भएको चाहनुहुन्छ। उहाँ भन्नुहुन्छ, तिनलाई फुकाल देऊ र जान देऊ। अनि हामी देख्दछौ अगाडि येशूलाई मार्ने षड्यन्त्र हुन्छ। त्यहाँ 45 पदमा, मरियम कहाँ आएका धेरै यहुदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे। लाजरस मृत्युबाट पूर्ण ब्युति उठेकोले गर्दा मार्था र मरियमलाई सान्त्वना दिन आएका यहुदीहरूमध्ये धेरैले ख्रिष्टमा विश्वास गरे। 46 पदमा भनिएको छ, तर यहुदीहरूमध्ये कोही कोही चाहिँ फरिसीहरू कहाँ गए र येशूले गर्नुभएका कामहरू बताइदिए, तर ती यहुदीहरूमध्ये अरूहरूले विश्वास गरेनन्। बरु येशूले के काम गर्नु भएको छ भनी तिनीहरूले गएर येशूका शत्रुहरूलाई अर्थात फरिसीहरूलाई खबर सुनाए। मित्र, समस्या प्रमाणको कमी होइन, तर समस्या मानिसको अविश्वास हो, हृदयको कठोरता हो, जसले गर्दा येशूलाई विश्वास गर्न सक्दैन। 47 पद, तब मुख्य पुजारीहरू र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाए र तिनलाई भने, अब हामी के गरौं, किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ। यहाँ तपाई देख्न सक्नुहुन्छ कि यी दुष्ट क्रूर मानिसहरूको लागि समस्या प्रमाणको कमी थिएन। उहाँका शत्रुहरूले भने, यस मानिसले धेरै चिन्हहरू गरिरहेको छ। तिनीहरूले उहाँको आश्चर्य कर्महरूको इन्कार गर्न सक्दैनन्। फरिसी र यहुदीहरूका मुख्य पुजारीहरूले सँगै मिलेर महासभाका सदस्यहरूलाई बोलाए। यस महासभाले सबै यहुदी धार्मिक कुरामा अन्तिम अधिकार चलाउँथे। अब हामी के गरौं भने तिनीहरूले आपसमा सोधे। तिनीहरूमध्ये कोही कोहीले येशूलाई खोज्दै गरेका थिए तर सफल हुन सकेका थिएनन्। कोही कोहीले उहाँलाई मार्न पनि कोशिश गरेका थिए। तैपनि येशू आश्चर्य कामहरू अझै गर्दै जानुहुन्थ्यो र बढ्ता भन्दा बढ्ता मानिसहरू उहाँको पछि लागिरहेको थियो। यसलाई रोक्न हामीले अवश्य केही गर्नुपर्छ भनेर तिनीहरूको एकै मत थियो। जब मानिसहरूको हृदय कठोर छ तब आश्चर्य कामहरूले मरेको मानिसहरूलाई ब्यौताउने कामले पनि तिनीहरूको मन बदल्न सक्दैन। 48 पद, यसलाई यसै छोडिदिउ भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्र स्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्। जनतामा धेरै जनाले येशूमा विश्वास गर्न थाल्छन् भने तिनीहरूले उहाँलाई राजा बनाउन प्रयत्न गर्लन् भन्ने यहुदी अगुवाहरूको मुख्य डर थियो। यसो भयो भने येशूलाई राजा बनाउने काम रोमीहरूले आफ्नो अधिकारको विरूद्ध एउटा आन्दोलन जस्तै सम्झने थिए। तब रोमीहरूले अवश्य यहुदीहरूको पवित्र स्थान अर्थात मन्दिर र सम्पूर्ण स्त्री पुरूष दुवैलाई नष्ट पार्नेछन् भन्ने यहुदीहरूको डर थियो। अर्थात रोमीहरूले मन्दिरमाथि र यहुदीहरूका सबै धार्मिक रीतिथिति चालचलन इत्यादिमाथि आक्रमण गर्नेछन्, पूरा अधिकार लिनेछन् र यहुदीहरूले आफ्नो सबै धार्मिक स्वतन्त्रता गुमाउनेछन् भनेर तिनीहरूको फिक्री थियो। र यहुदी अगुवाहरू आफ्नो पद र अधिकार हराउलन् भन्ने ज्यादै डर पनि तिनीहरूलाई थियो। 49-52 पदमा भनिएको छ, तर तिनीहरूमध्ये एकजना कैफाया जो त्यस वर्षका प्रधान पुजारी थिए उनले तिनीहरूलाई भने, तिमीहरू केही पनि जान्दैनौ। समस्त राष्ट्र नष्ट हुनुभन्दा बरु जनताको निम्ति एकजना मानिस मर्नुमा नै तिमीहरूको कल्याण छ भन्ने तिमीहरू बुझ्दैनौ। यो तिनले आफ्नो तर्फबाट भनेका होइनन्, तर त्यस वर्षका प्रधान पुजारी भएका हुनाले राष्ट्रको निम्ति येशू मर्नुपर्छ भन्ने अगमवाणी बोलेका हुन्। राष्ट्रको निम्ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपट्ट भएका परमेश्वरका सन्तानहरूलाई एकसाथ जम्मा गर्नलाई यो भनिएको थियो। मित्र, तिनीहरूले तर्कसंगत ठान्न आरम्भ गर्छन् र भन्छन् कि सारा राष्ट्र रोमीको हातमा पर्नुभन्दा येशू नै मर्नुपर्दछ। यो कुराको नोट गर्न अति नै चाकलाग्दो कुरा छ। निश्चय नै तिनीहरूले येशूलाई मृत्युमा हाल्न सफल भए, तर उही समयमा राष्ट्र पनि र जातिहरू पनि नष्ट भयो। जब टाइटस रोमी सम्राटले 70 ईस्वी सम्बतमा आक्रमण गरी नष्ट पारेथे। यहाँ हामी अनौठो कुरा पत्ता लगाउँछौ। 51 पदमा, तर त्यस सालका प्रधान पुजारी भएर आफ्नो जातिको निम्ति येशू मर्नै पर्छ भनेर अगमबाडी बोलेका हुन् अनि यो बिल्कुलै जिउको त्यू भएर पूरा भयो। मित्र, कैफिया षड्यन्त्र रची योजना बनाउने राजनीतिज्ञ थिए। मित्र, त्यस कैफाको अगमबाडीको वरदानले हामीलाई मूर्ख बनाउनु हुँदैन। दुर्जन व्यक्तिले सत्य अगमबाडीको घोषणा गरे, तर तिनले आफ्नो षड्यन्त्रमा योजना बनाइरहेका थिए। 53-54 पदमा भनिएको छ, यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने महत्व गरे। यसै कारण येशू फेरि यहुदीहरूका बीचमा खुलाम खुला हिँडुल गर्नु भएन, तर त्यहाँबाट उजाड स्थानको नजिकमा रहेको एफ्राइम भन्ने शहरमा जानुभयो र त्यहाँ चिलारसँग बस्नुभयो। मित्र, यो आखिरी समयको आरम्भ हो। तिनीहरू खुलाम रूपले येशूलाई मार्न कोशिश गरिरहेका छन् र आफ्नो विरोध र शत्रुताको खुलाम रूपले प्रदर्शित गरिरहेका छन्। उहाँ त्यहाँबाट निस्कि जानुभयो उजाड स्थानको छेउको देशको इप्रायममा, त्यहाँको शहरमा। हामीलाई निश्चित रूपमा थाहा छैन कि यो कहाँ पर्छ, तर त्यहाँ जानुभयो। र 55-57 पदमा भनिएको छ, यहुदीहरूको निस्तारचार नजिकै थियो र गाउँ गाउँबाट धेरैजना आफूलाई शुद्ध पार्न भनी निस्तारचाडको आरम्भ हुन अघि यरुसलेममा गए। तब तिनीहरूले येशूलाई खोजे अनि तिनीहरू मन्दिरमा खड़ा हुँदा आपसमा भन्न लागे, तिनीहरूलाई कस्तो लाग्छ, के उनी चाडमा आउँछन्? मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाहा पाए खबर गर्नु भन्ने आज्ञा दिएका थिए। जमातहरू निस्तार चाडभन्दा अघि नै पहिले नै आफैलाई शुद्ध पार्न यरुसलेममा उक्लेर जान्थे। अहिले तिनीहरूले येशूलाई खोजे, येशू निस्तार चाड मनाउन आउनुहुन्न कि भनेर तिनीहरूले शंका गरे। यहुदी अगुवाले जनता मध्ये कसैले येशूलाई फेला पार्यो भने तिनीहरूलाई तुरन्तै थाहा दिनु भनी आज्ञा गरेका थिए। यहोना 12 अध्यायतिर प्रवेश गरिहालौं। जब हामी यस 12 अध्यायमा आउँछौ, हामी येशूसँगै बेथानीको लाजरस र मरियम र मार्ताको घरमा गइरहेका छौं। यस युहानाको सुसमाचारमा उहाँले आफ्नो सार्वजनिक सेविकाई गलिलको कारणमा विवाह उत्सवमा आरम्भ गर्नुभयो। हाम्रो प्रभुले ख्रिस्टियन घर परिवार ईश्वरीय परिवारमाथि जोड़ राख्नुहुन्छ। विवाहसँग यसमाथि परमेश्वरको आशिष छ। येशु बेथानीमा भोजनको लागि आउनुहुन्छ अनि बाह्र अध्याय एकदेखि तीन पदमा भनिएको छ, निष्ठा चाडको छ दिन अघि येशु बेथानीमा आउनुभयो। त्यहाँ लाजरस बस्थे जसलाई येशुले मृतकबाट जीवित पार्नुभएको थियो। तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा टहल गर्थिन् अनि लाजरस चाहिँ उहाँसँगै खान बस्नेहरू मध्ये एकजना थिए। तब मरियमले आधा लिटर जति किम्ती जटामसीको सुगन्धित अतर ल्याएर येशुको पाउमा मलिन् अनि उहाँको पाउ आफ्ना केशले पुछिन् र अत्तरको बास्नाले घर भरियो। यरुसलेममा यहुदीहरू उहाँलाई मार्न षड्यन्त्र र योजना बनाइरहेका छन्, तर यहाँ बेथानीमा उहाँका मित्रहरू उहाँको लागि भोजनको योजना बनाउँछन्। ठिक बिल्कुल त्यहाँ क्रूसको छायामा पनि ती व्यक्ति जसले उहाँलाई प्रेम गर्थे उहाँको निम्ति भोजनको आयोजना गरे। हामी यस सुन्दर प्रिय भोजको सारा तस्विर अध्ययन गर्नेछौ। मृत्युबाट बिउत उठेका लाजरस ख्रिस्टसँग संगतिमा थिए। येशूले भन्नुभयो योहन्ना 11:25 पदमा, पुनरुत्थान र जीवन म हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। यो शारीरिक अर्थमा लाजरसको निम्ति पनि सत्य थियो। तिनी मृत्युबाट पुनः बिउट उठेका थिए अनि यो तपाईँ र मेरो निम्ति आत्मिक अर्थमा पनि सत्य छ। तपाईँ र म पाप र अधर्ममा मरेका थियौं। हामीसँग उहाँको बारेमा कुनै जानकारी थिएन न उहाँसँग हामीले कुनै संगति गर्यौं। त्यसकारण हाम्रो लागि उहाँले भन्नुभयो योहन्ना 11:26 पदमा, बाँच्ने र मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। ओह, हामीसँग यहाँ कस्तो तस्विर छ। त्यहाँ मृत्युबाट जिउँदो भएका लाजरस छन् र तिनी ख्रिस्टसँग संगतिमा छन्। त्यसपछि हामी मरियम येशूको पाउमा बसिरहेको देख्छौ, जुनको अर्थ हो ख्रिस्टको ज्ञानमा र अनुग्रहमा बढ़िरहेकी छिन्। त्यसपछि तेस्रो कुरा देख्छौ, मार्था सेवा गरिरहेकी छिन्। तिनी सेवा टहल गर्थिन्, त्यो तिनको वरदान हो र तिनी त्यसको अभ्यास गरिरहेकी छिन्। मित्र, आज चर्चमा तीन महत्वपूर्ण कुराहरू छन्, ख्रिस्टमा नयाँ जीवन, आराधना र भक्ति अनि सेवा। यस बेथानीको घर तपाईँ र मेरो चर्चको तस्विर हुनुपर्दछ। मित्र, यसै घरमा येशु आफ्ना जनहरूसँग हुनुहुन्छ। तपाईँ थाहा पाउनुहुन्छ कि चर्च घरमा आरम्भ भयो, यो घरमा अन्त हुन सक्छ। हाम्रा धेरै चर्चहरू परमेश्वरबाट र परमेश्वरका कुराहरूबाट भौतारी गइरहेका छन्। तिनीहरू कति पनि आनन्दित संगति र आशिषको स्थानहरूमा छैनन्। यसरी सम्भवत चर्च घरहरूमा फर्कनेछन् जहाँ ख्रिस्टसँग सत्य संगति पत्ता लगाइनेछ। त्यसपछि हामी देख्छौ यस स्त्री मरियमको आराधना, उपासना, भक्ति, वर्णनदेखि बाहिरको गहिरो प्रेम। तिनको एक मानो सारै किम्ती जटामसीको सुगन्धित मलम लिएर येशूमा र येशूको पाउमा मलिन् र उहाँका पाउ आफ्ना कपालले पुछिन् र मलमको बास्नाले घर भरियो। कस्तो आनन्दित क्षण! 4-6 पदमा भनिएको छ, तर उहाँका चेलाहरू मध्ये एकजना अर्थात उहाँलाई पक्राउन खोज्ने यहुदा इस्करियोतीले भन्यो, यो अत्तर 300 चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिएर हुँदैन थियो र? तर त्यसले गरीबहरूको ख्याल राखेर रा यो भनेको थिएन, किनकि त्यो चोर थियो र पैसाको थैलो त्यसैले राख्थ्यो अनि त्यहाँबाट चोर्ने गर्थ्यो। यहुदा इस्करियोतीले आफ्ना सत्य स्वभावको प्रकट गरिरहेका छन्। तिनी त्यस समूहको कोष अध्यक्ष थिए। वास्तवमा तिनमा गरीबको लागि कति पनि ख्याल र वास्ता थिएन, बरु आफू स्वयंको स्वार्थको ख्याल थियो। तिनी चोर हुन्। मरियमको पैसा गरीबलाई दिएको तिनी चाहन्छन् ताकि तिनले त्यस पैसाको सम्हाल्न सकुन् र केही प्रतिशत नाफा निकाल्न सकुन्। 300 दिनार त्यस समयमा एक मानिसको एक वर्षको ज्याला थियो। मित्र, यो मलम अति नै धेरै किम्ती भएकोले गर्दा मरियमले यो मलम आफ्नो निम्ति प्रयोग गरिनन्, बरु तिनी यो येशूको पाउमा मलिन्। यदि हामी येशूको पाउमा बस्न सिक्छौं भने हामी उहाँलाई धेरै पनि दिन सिक्छौं। मरियमले यो किम्ती मलम भुडुल्कोमा साँची राखिएकी थिइन्। तपाईँलाई थाहा छ किन तिनी यो किनिन् र साँची राखिएकी थिइन् भन्दा, जब तिनी मर्थे तब यो तिनको शरीरमा लेप लगाउन प्रयोग हुन सक्थ्यो, किनकि त्यस समयको प्रथा लेप लगाउने, मसलाहरूको लेप लगाउने हुन्थ्यो। तर अहिले यो सबै तिनले येशूको पाउमा मलिदिन्छन्। यो पूर्ण प्रेम, उपासना र आराधना र उहाँको व्यक्तिमा माया मोह हो। मलमको बास्नाले घर भरियो अनि यसले अझै संसारले भरिदिन्छ। 7-8 पदमा भनिएको छ, येशूले भन्नुभयो, यिनलाई केही नभन, मेरो दफन दिनको लागि यिनलाई त्यो राखी छोड्न देऊ, किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन् तर म त सधैँ तिमीहरूसँग हुन्न। मित्र, यो वास्तविक उल्लेखनीय घटना हो। प्रभु यहाँ यो कुराको प्रकट गर्नुहुन्छ कि यस स्त्रीले उहाँलाई मलम लगाइदिनुहुन्छ, यो कुरा उहाँलाई अवगत गराउनलाई कि तिनी उहाँको मृत्युमा प्रवेश गर्छिन्। तिनले यो कुरा थाहा पाउँछिन् कि उहाँ संसारको पापहरूको निम्ति मर्नुहुन्छ र तिनले त्यस समयभन्दा पहिले उहाँलाई अभिषेक गर्छिन्, मलम घस्छिन्। मरियमले रेकर्ड गर्यो कि येशूले भन्नुभयो, जहाँ जहाँ सुसमाचार प्रचार गरिनेछ यो घटनाको बारेमा भनिनेछ, बताइनेछ। यो सत्य हो। आज पनि तिनले गरेको यो सुन्दर वासनाले संसारलाई भर्दछ। ओ मित्र, यहाँ हामी यहुदा र तिनको बीचमा कति ठूलो भिन्नता देख्छौं। ज्योति र अन्धकार सँगसँगै एकै साथ आइरहेको छ। यहाँ यहुदा अन्धकार हो र मरियम ज्योति। यहाँ हाम्रो निम्ति पनि लागू छ। येशू भन्नुहुन्छ कि गरीबहरू सधैँ हामीसँग हुनेछन्, तर उहाँ सधैँ हामीसँग हुनुहुन्न। म तिमीहरूसँग सधैँछु भन्ने आफ्नो कथनको ठिक विपरीत विरोध वा खण्डन गरिरहनु भएको छैन। उहाँले कहिले पनि हामीलाई त्याग्नु हुने छैन न छोड्नु नै हुनेछ। उहाँ के भनिरहनु भएको छ भने, हामी सधैँ गरीबहरूको सेवा गर्ने अवसर पाउँछौ वा सधैँ तिनीहरूको सेवामा हुन सक्छौ। तिनीहरू सधैँ हामीसँग छन् र हुन्छन्, तर हाम्रो सेवा उहाँको पाउमा बस्ने कामको लागि प्रतिस्थापन हुनु हुँदैन। त्यहाँ त्यो दिन आउनेछ जब हाम्रो लागि उहाँसँग भएका कुराको लिन धेरै अबेर हुन्छ। म धेरै यस्ता पत्रहरू पाउँछु, प्रचारक, मैले कहिले पनि बाइबल अध्ययन पाएको थिएन। यदि जब म जवान थिएँ त्यस बेला बाइबल अध्ययन पाएको भए म यस्तो अवस्थामा हुने थिइनँ। मेरो मित्र, उहाँको बारेमा अहिले सिक्नुहोस्। उहाँको पाउमा बस्ने कामको लागि अन्य क्रियाकलापहरूलाई प्रतिस्थापन नबनाउनुहोस्। 9-11 पदमा भनिएको छ, यहुदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो र येशूको खातिरमा मात्र होइन तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए। यसैले मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने मत्तो गरे, किनभने तिनले गर्दा यहुदीहरूमध्ये धेरैजना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए। यी मानिसहरू अति नै जिज्ञासु खोजीहरू थिए। मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्नलाई मत्तो गरे। म व्यक्तिगत रूपमा विश्वास गर्छु कि मानिसहरू येशूलाई हेर्नुभन्दा लाजरसलाई हेर्न जिज्ञासा लिएर आए। यसरी यहाँ उल्लेख भएको मानिसहरूको येशूमा विश्वास त्यही किसिमको विश्वास हो जुन विश्वास जब येशू पहिले येशू यरूशलेममा आउनु भएको बेला प्रदर्शन गरिएको थियो। यो कुराको याद राखौं कि तिनीहरूले उहाँमा विश्वास गरे तर उहाँले आफैलाई तिनीहरूका पूर्ण रूपमा छोडिदिनु भएन। यो विश्वास चाहिँ जिज्ञासामा आधारित थियो, तर येशू नै उद्धारकर्ता हुनुहुन्छ भन्ने तथ्यमा विश्वास थिएन। प्रभु, आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।